रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
हिमपातका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित पानी परेपछि हिउँदे बाली सफिने भन्दै किसान भने खुसी
वीरेन्द्रनगरको 6 नम्बर ओडा कार्यालयले फोहोर मैला व्यवस्थापन कार्यविधि बनायो फोहोर मैला गर्नेलाई 51,000 सम्म जरिवाना तिराउने
50,000 घोष सहित मालपद कार्यालय बाँकेका खरिदार अख्तियारको नियन्त्रणमा
र एक दिवसीय T20 क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टोली UAE प्रस्थान 3 वटा एक दिवसीय र 3 वटा T20 खेल्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा हिमपातका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ हुम्लामा हिमपात हुनुका साथै हावाहुरी चलिरहेको छ भने सदरमुकाम सिमीकोटमा नै आवाजात गर्न समस्या भएको छ निरन्तर हिमपात परेपछि सिमीकोटमा झन्डै 2 फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका ठाउँमा 3 फिटसम्म हिउँ जमेको छ हिमपातले जिल्ला सदरमुकाम सिमीकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुका साथै आवाजावतमा समेत बन्द भएको छ हिमपातले जिल्लाको उत्तरी भेगमा पर्ने लिमी मुचु खला गाउँ स्याडा हेप्का र बरगाउँ सिमकोट लगायतका गाउँहरूमा आवजावत गर्नमा बन्द भएको देखिएको छ यस्तै जुम्लामा भारी हिमपात भएपछि सदरमुकाम खलङ्गा लगायतका ससाना बजार समेत बन्द भएका छन् सरकारी तथा गैर सरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम हुन थालेको छ तर किसानहरूका लागि भने यो हिउँ बाँच्ने आधार सरह हुने भएको छ पातारासी गाउँपालिका 6 का आदिराज विष्टले यो पटक हिउँले किसानका लागि फाइदा पुगेको बताउनु भएको छ
यता सुदूरपश्चिम प्रदेशमा हिमपातका कारण दशरथ चन्द्र राजमार्ग अवरुद्ध बनेको छ हिजो बिहानैदेखि परेको हिमपातले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ हिमपातका कारण अनारखोला खोप्टे सतवाज लगायतका उच्च पहाडी क्षेत्रमा हिउँ परेकोले त्यहाँको जनजीवन प्रभावित बनाएको छ यता दार्चुलाको उत्तरी क्षेत्रका साथै डडेलधुराको भीमदत्त राजमार्गको साहुखर्क लगायतका ठाउँमा पनि हिमपात परेको छ हिमपात भएका ठाउँमा बालबालिकालाई निमोनिया र वृद्धवृद्धामा दम श्वास प्रश्वास सम्बन्धी समस्या देखिन सक्ने भएकाले तातो र झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन् यसअघि गत पुसको अन्तिम साता र मङ्सिर अन्तिम सातामा पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो
यस्तै 1 दशकभन्दा बढी समयपछि बाजुराका बेसी तिरका क्षेत्रमा समेत हिमपात भएको छ बाजुराका हिमालय क्षेत्रमा हिमपात हुने गरे पनि 12 वर्षपछि पहिलो पटक कर्णाली किनारा समय हिमपात भएको हो समुद्री सतहदेखि 950 मिटरको आसपासमा रहेको कर्णाली किनारासम्म हिमपात भएको हो वर्षासँगै हिमपात भएपछि बाजुराका किसानहरू भने खुसी भएका छन् हिमपातले खेतीपातीमा लागेका रोग किरा मर्ने र अन्न बालीलाई फाइदा पुग्ने स्थानीय अन्नवीर कठायतले बताउनुभयो बाजुरामा पोरेख लेखमा 2 फिटसम्म हिउँ जमेको छ भने बाजुराका नाङ्गा डाँडा सेताम्य भएका छन्
मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भूभागमा 1-2 दिन हल्कादेखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रमा 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ पश्चिमी क्षेत्रका पहाडी क्षेत्रमा भने मेघ गर्जन सहित सट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ यस्तै पश्चिम र मध्य उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपात र पूर्वी हिमाली भेगमा थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ हिजो वीरेन्द्रनगरमा 9.2 जुम्लामा 19.8 मिलिमिटर वर्षा भएको छ यस्तै नेपालगञ्जमा 0.5 धनगढीमा 11.1 दिपायलमा 40.8 डडेलधुरामा 52.3 मिलिमिटर वर्षा भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 16 सुर्खेतमा चट्याङ लागेर 5 वटा बाख्रा मरेका छन् भोजबहादुर ओलीका 5 वटा बाख्रा मरेको उहाँले जानकारी दिनुभयो
यता चट्याङ लागेर डडेलधुरामा 1 जनाको ज्यान गएको छ भने अन्य 4 जना घाइते भएका छन् गुमाउने आतीखोला गाउँपालिका 3 का 30 वर्षका हर्कबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले घरमा बसिरहेका थापाको ज्यान गएको जनाएको छ। घाइतेहरूको धनगढीमा उपचार चलिरहेको बताइएको छ।
सुर्खेतको वीरेन्द्रनगर 6 नम्बर ओडाले फोहोर मैला व्यवस्थापन कार्यविधि बनाएको छ। ओडाले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर फोहोर मैला व्यवस्थापन कार्यविधि सार्वजनिक गरेको हो। ओडाले वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा रहेको ओडालाई सफा र सुन्दर बनाउनका लागि यस्तो अभियान थालिएको जनाएको छ। ओडाभित्र फोहोर गर्नेलाई ओडाले न्यूनतम 500 51,000 जरिवाना गर्ने अध्यक्ष मोती प्रसाद कर्णेलले जानकारी दिनुभयो। उहाँले वीरेन्द्रनगरको मुटुमा रहेको 6 नम्बर ओडा फोहोरले दुर्गन्धित बन्द गएकाले कार्यविधि बनाएर काम थालेको बताउनु भएको छ। 2000 हाराहारीमा घरधुरी रहेको ओडामा अहिले विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष कर्णेलको भनाइ छ। उहाँले ओडाले विभिन्न चोकचोकमा फोहोर फाल्ने, डस्टबिन राख्ने भन्दै त्यसलाई फोहोरबाट मल तयार गर्ने योजना बनाएको बताउनु भएको छ। यस्तै ओडाले पशुपक्षी र घरपालुवा चौपाए सेवा शुल्क शौचालय व्यवस्थापन सजायको कार्यविधि समेत तयार पारेको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य पुना चालिसेले फोहोर फाल्ने कामलाई न्यूनीकरण गर्न आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले रातिको समयमा फोहोर फाल्ने चलन रहेको भन्दै यसलाई सबै सचेत हुनुपर्ने बताउनु भएको छ। कार्यक्रममा वडा सदस्य उपेन्द्र खड्का र कर्णाली प्रदेश पत्रकार महासंघका उपाध्यक्ष कमल पन्तले आफ्नो घरको फोहोर आफैले फालेर सरसफाई अभियानमा सरिक हुन सबैलाई आग्रह गर्नुभएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको मुटुमा रहेको वडा नम्बर 6 सुन्दर र सफा बनाउने उद्देश्य सहित वडाले अहिले फोहोर मैला व्यवस्थापन कार्यविधि बनाएको छ। कार्यविधि बनाएसँगै अब वीरेन्द्रनगरको 6 नम्बर वडालाई सुन्दर अनि सफा देख्न पाइने भएको ओडाले जनाएको छ। यसै सन्दर्भमा मैले ओडा नम्बर 6 अध्यक्ष मोती प्रसाद कडेललाई यो कार्यविधिमा के कुरा समेटिएको छ भनेर सोधेको छु।
अब यो कार्यविधिभित्र अहिलेसम्म फोहोर मैला सरसफाई भनेर नेपाल सरकारबाट अथवा नगरपालिकाबाट अथवा फोहोर मैला व्यवस्थापन कार्यालय मन्त्रालयबाट पैसा आउने गर्दथ्यो, तर अहिले सङ्घीय संरचना भइसकेपछि अब स्वयं आफ्नै स्थानीय निकायमा चाहिँ यसको जिम्मेवारी लिनपर्ने भएको हुनाले त्रिनगर नगरपालिका वडा नम्बर 6 सरसफाई सम्बन्धी व्यवस्था वडा नम्बर 6 नै गर्नपर्ने भएको हुनाले अब वडाको कुनै पनि आय स्रोत र अन्तबाट चाहिँ आउने स्रोतहरू नभएपछि आफ्नो फोहोरको व्यवस्थापन आफै गर्नुपर्छ भन्नेमा ओडाले टेन्डर गराइसकेर द ग्रिन सिटीलाई कार्तिक 1 गतेदेखि लागू हुने गरिकन 4 वर्षका लागि टेन्डर गराइसकेको छ। उहाँको टेन्डर भइसकेपछि फोहोर मैला उठाउनलाई अत्यन्तै हामीलाई कठिनाइ पर्यो। किन भन्दाखेरि कानुन नभएसम्म मान्छेलाई जरिमाना गर्ने कुराहरू आधार हुँदो रहेनछ। तिनै आधारका बावजुद हामीले वीरेन्द्रनगर वडा नम्बर 6 सम्पूर्ण टोलवासी 15 टोललाई राखी हामीले चाहिँ एउटा मस्यौदा तयार गरी वडाका टोलका टोलवासीहरूकै भनाइलाई अगाडि राख्दै हामीले चाहिने मस्यौदा तयार गरेर ओडाबाट पास गरेर ओडाबाट नगरमा लगेर नगरले पनि कार्यविधि पास गरिसकेको छ। फोहोर मैला ऐन पनि आइसकेको छ, कार्यविधि पनि आइसकेको छ।
जस्तो अब यो कार्यान्वयनमा चाहिँ कतिको समस्या देखिएको छ?
कार्यान्वयनमा अत्यन्तै जटिलता छ। हामीसँग पहिलो त हामीसँग स्रोत साधनको अभाव छ। दोस्रो कुरा चाहिँ यत्रो 20 मान्छेले कुनै पनि सरकारको नीति नियम नमानेर आफू चाहिँ आफ्नो खुसी हिँड्न डुल्न खान बस्न गरिरहेको अवस्थामा अहिले थोरै विधिभित्र बानिँदा मान्छेलाई केही न अप्ठ्यारो परेको छ भने अब कहाँ फाल्ने कसरी गर्ने भन्ने कुराहरू अगाडि बढाउने बेलामा के हुँदो रहेछ त भन्दा अहिलेका नवयुवकहरूले बरु सरसफाइमा ध्यान दिनुभएको छ र हामी जो हाम्रो लेभलका हाम्रो उमेरका पहिलाका मान्छेहरू जुन हामी बाटामा फोहोर फाल्दै आयौँ त्यो हाम्रो आदत भइसकेको हुनाले अहिले परिवर्तन गर्दाखेरि थोरै गुनासो चाहिँ अगाडि आएको छ। तर अहिलेको नवयुवाहरू जो बाहिर बसेर आउनुभएको छ, देख्नुभएको छ, काठमाडौँ बस्नुभएको छ, पोखरा बस्नुभएको छ, उहाँहरूको गुनासो सुनिँदैन। जो गाउँतिरबाट आउनुहुन्छ उहाँहरूको बढी गुनासो सिकिन्छ, किन भन्दा उहाँहरूले फोहोर मैला गरेपछि बारीमै फाल्ने अथवा बाटोमै फाल्ने बानी भएको हुनाले यो प्रदेश नम्बर 6 मुटु वडा भएको हुनाले र यहाँ सबै क्षेत्रको मान्छेहरू बस्ने भएको हुनाले हामीले उहाँलाई नियन्त्रण लिएर त्यसलाई सुझाउन बुझाउनको लागि हामीलाई अत्यन्तै कठिन परेको छ। म यसै मिडिया मार्फत सम्पूर्ण जनमानसमा हार्दिक कोटि कोटि नमन गर्दै आफ्नो सफाइको व्यवस्थापन सबैले आफैले व्यवस्थापन गरिदिनु गर्नुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।
जस्तो अब यो कार्यविधि बनिसकेपछि फोहोर गर्नेलाई चाहिँ कस्तो कारवाहीको व्यवस्था गरिएको छ?
अब फोहोरको प्रकृति हेरेर कसले कुन किसिमको यो कार्यविधिभित्र परेकोमा आगो बाल्नेलाई के छ, तपाईँको चाहिँ बाहिर फोहोर फाल्नेलाई के छ त भन्दा अब यसको सुरुवाती तपाईँको 500 रुपियाँबाट छ, तपाईँको त्यही 500 लिएर 51,000 छ। त्यो फोहोरको प्रकृति हेरेर उहाँले गल्ती सुधार गर्ने कुरा पहिलो पटकलाई, दोस्रो पटकलाई, तेस्रो पटकलाई पटकैमा पनि हामी हाल्न सक्छौँ। र एउटा यो कार्यविधिमा के छ त भन्दा हामी फोहोर बाहिर फालेर हामीले जरिमाना रसिद ओडाले काटिसक्यो भने उहाँहरूले तिर्नु भएन भने हामी सम्पत्ति करमै एड गरेर राख्छौँ। उहाँको त्यो फोहोर मैलाको पैसा भुक्तान नभएसम्म उहाँहरूको कुनै सेवा सुविधाहरू ओडा कार्यालयले प्रदान गर्न सक्दैन।
जस्तो यो न्यूनतम कतिदेखि कति भन्ने के छ? अब यो जस्तो कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगर, त्योमा पनि 6 वडा जुन बजार क्षेत्र पनि पर्यो, यहाँ चाहिँ धेरै ठाउँबाट मानिसहरू हिँडडुल गर्नका लागि या बजारमा आउनका लागि चहलपहल पनि बढी हुने क्षेत्र पर्यो, तर यो बाटोमा या पैदल यात्रुहरू हिँड्दै गर्दा चाहिँ फोहोर उहाँहरूले फाल्नु पर्यो भने त्यसको व्यवस्था चाहिँ के गरेको छ वडाले?
अब त्यसको व्यवस्थापन हामीले बिचबिचमा डस्टबिनहरू राखेका छौँ। कसैले केरा किनेर खाइहाल्यो, त्यो केरा किनेर खायो भनेदेखि त्यो राखेको डस्टबिनमा उहाँहरूले लान पर्यो, त्यो त्यहाँ त्यो डस्टबिनमा राख्न पर्यो भनेर कुहिनेर नकुहिने वस्तु भनेर हामीले राखेका छौँ। तर यहाँ वार्डवासीहरूले चाहिँ तपाईँको त्यो कुहिनेर नकुहिने राखेकोमा घर बगाएको तपाईँको घरजन्ने कुहिने वस्तुहरू जुन फाल्नुहुन्छ त्यो चाहिँ गलत छ। अब केराको बोक्राहरू त्यस्तो खालको बदम खाएको अथवा फलफुलहरू बेचेको यिनीहरू अरू पदार्थहरूलाई अब हामीले चाहिँ डस्टबिनमा राख्नपर्छ। डस्टबिनमा नराख्यो भने फोहोर हुन्छ, अब त्यसले हामीलाई जरिमाना गर्छ भन्ने कुरा हामी जब जरिमाना गर्दै जान्छौँ अनि अलिकता चाहिने जरिमाना जाँदै गर्दाखेरि बिचमा हामीले मान्छे राखेर सूचीकृत पनि गर्छौँ। पहिला हामी तपाईँ यो उठाएर लिएर जानुहोस्, तपाईँले किन फाल्नुभयो, अलि उहाँले आफ्नो बानी सुधार्नु भयो भने उहाँलाई जरिमाना पहिलो पटक नहुन पनि सक्छ। र उहाँले जब अटेर गर्नुहुन्छ हामीले चाहिँ जरिमाना लाउन पर्ने हुन्छ, उहाँलाई सुरक्षा निकाय गुहारेर पनि व्यवस्थापन गर्नपर्ने हुन्छ। किन भन्दाखेरि हामी सकभर मानवलाई बुझाएर हाम्रो फोहोरको व्यवस्थापन हामीले गर्नुपर्दो रहेछ। अहिले लगभग 100 घरहरूमा त धेरै जसो मान्छेले आफूले आफै व्यवस्थापन चाहिँ गरिसक्नु भएको छ। अब यो कुरालाई हामीले न्यूनीकरण, अब एकैचोटि हजुरहरूसँग म निर्मूलीकरण हुन्छ भन्न सक्दिनँ, न्यूनीकरण गर्ने कुरामा हामी लागिरह।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर वडा नम्बर 6 वडा अध्यक्ष मोतीप्रसाद कडेल। वीरेन्द्रनगर वडा नम्बर 6 फोहोर मैला व्यवस्थापन कार्यविधि बनाएको बारेमा भेरी खबरसँग कुराकानी गर्दै हामीसँग छिमेक सरफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हिमपातका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित, पानी परेपछि हिउँदे बाली सप्रिने भन्दै किसान भने खुसी, वीरेन्द्रनगरको 6 वडा कार्यालयले फोहोर मैला व्यवस्थापन कार्यविधि बनायो, फोहोर मैला गर्नेलाई 51,000 जरिवाना तिराउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घोष रकम सहित मालपतकारले बाँकेका खरिदारलाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले भूमि सुधार तथा मालपत कार्यालयमा छापा मारेर कार्यालयका खरिदार सञ्जय कुमार ठाकुरलाई रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका कार्यालय प्रमुख गणेश गैरीले ठाकुरले जग्गा रजिस्ट्रेसन पास र रजिस्ट्रेसन पास गर्दा लाग्ने राजस्व मिलाइदिने आश्वासन दिएर सिंहगराईबाट घोष लिनुभएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसको अवरोधका कारण संघीय संसदको बैठक 3 लागि स्थगित गरिएको छ। डाक्टर गोविन्द केसीसँग भएका सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक शिक्षा विधेयक 2075 पारित गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गरेको हो। दोस्रो पटक 15 लागि स्थगित गरिएको संसद बैठक सूचना टाँस गरी माघ 11 दिउँसो 1 बस्ने गरी स्थगित गरिएको छ। संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2000 पारित गर्ने एक मात्रै कार्यसूची रहे तापनि कंग्रेसका सांसदहरूको अवरोधको कारण विधेयक संसदमा पेश हुन सकेन। कंग्रेसका नेता डाक्टर केसीसँग भएका पूर्व सहमति अनुसार नै विधेयक पारित गर्नुपर्ने अडान लिँदै आएका छन् भने सरकार भने डाक्टर केसीसँग भएका 95% सहमति विधेयकमा समावेश भएको जनाउँदै आएको छ। कंग्रेसले गिरिजा प्रसाद कोइराला र सुशील कोइराला नामबाट खोल्न लागि अस्पताललाई खारेज गर्न खोजेको भन्दै सदन र सार्वजनिक ठाउँमा आक्रोश व्यक्त गर्दै आएको छ।
संसदीय सुनाई समितिले 3 राजदूतको नाम अनुमोदन गरेको छ। समितिले कुवेतका लागि दुर्गा प्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुङ्गाना र स्विजरल्याण्डका लागि मणि प्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो। 3 राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनु भएको छ। अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देश समेत दिएको छ। समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने भएको छ। राष्ट्रमन्त्री प्रदीप गेवाली स्विजरल्याण्डबाट फर्किएपछि समितिमा बोलाएर छलफल गर्ने निर्णय भएको सभापति कर्णले बताउनु भएको छ। यसअघि पनि गणेश प्रसाद ढकाल थाइल्याण्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदन भइसक्नु भएको छ।
कैलालीको गोदावरी नगरपालिका 1 20 अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप 2 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका 2 19 वीरेन्द्र शाह र 20 प्रेमेश्वर मगरलाई पक्राउ गरेको हो। शाहलाई गोदावरीबाट र मगरलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यसअघि प्रहरीले मुख्य अभियुक्त मानिएका सहित 4 पक्राउ गरिसकेको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शेरफेडसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सशस्त्र द्वन्द पीड़ित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारेका व्यक्तिहरूको छानबिन आयोग तत्काल विघटन गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी साझा चौतारीले कामै गर्न नसकेको भन्दै दुवै आयोग तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको हो। चौतारीका अध्यक्ष भागीराम चौधरीले पीड़ितको समेत सहभागिता हुने गरी आक्रमणकालीन न्याय सम्बन्धी नयाँ आयोग गठन नगरेसम्म आफूहरूलाई सम्मान नहुने बताउनु भएको छ। चौतारीले संक्रमणकालीन न्याय निरूपणका लागि गठन गरिएको ती दुवै आयोगले काम गर्न नसकेपछि गत असारमै विघटन गर्न सरकारसँग माग गरेको थियो। चौतारीले गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा संलग्न पीड़ितलाई अनिवार्य कैदको कानूनी व्यवस्था गर्न पनि सरकार गम्भीर ध्यान आकर्षण गराएको छ।
सल्यानको कपुरकोटमा किसान व्यापारी एग्रोभेट सञ्चालक तथा जनप्रतिनिधिको बीच विहित अन्तर्क्रिया हुने भएको छ। त्यस क्षेत्रको किसान कृषिलाई कसरी व्यवस्थित गर्न सकिन्छ र किसानका समस्या समाधान कस्तो योजना बनाउने भन्ने बारेमा अन्तर्क्रिया गर्न लागेको हो। कपुरकोट गाउँपालिकाले कृषि शाखा किसान परियोजना 2 समन्वय गरेर अगुवा किसान व्यापारी तथा एग्रोभेट सञ्चालकहरूलाई अन्तर्क्रियामा गर्न लागेको कृषि शाखा कपुरकोटका पदम तिमिल सिन्हाले बताउनु भयो। बेमौसमी तरकारी खेतीका लागि प्रख्यात त्यस क्षेत्रमा अब तरकारीको ब्याड राख्ने समय सुरु भएकाले किसानहरूले सुरुमै के कस्तो विषयमा ध्यान दिनुपर्ने र एग्रोभेट सेन्टरहरूले गुणस्तरीय बिउ मलका लागि के कुरामा ध्यान दिन सक्छन् भन्ने बारेमा छलफल हुन लागेको कृषि शाखाले बताएको छ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। संयुक्त अरब इमिरेट्स युए विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टोली दुबई गएको छ। पारस खड्काको नेतृत्वमा रहेको नेपालले युएसँग 3 एक दिवसीय र 3 2020 खेल खेल्ने भएको छ। नेपालले माघ 11 गतेदेखि 14 गतेसम्म एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्नेछ भने माघ 17 गतेदेखि 20 गतेसम्म T20 क्रिकेट श्रृङ्खला खेल्ने भएको छ। टोलीमा यसपटक भने नयाँ 4 अनुहार समेटेका छन्। सन्दीप जोरा, अविनाश बोहरा, भीम सार्की र पवन सराफले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा ठाउँ बनाउनु भएको हो। 4 लागि एक दिवसीय मान्यता पाएको नेपालले यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्दै हो।
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न 3 समिति गठन गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सहसचिव अरुण प्रसाद न्यौपानेको अध्यक्षतामा 3 समिति गठन गरेको हो। मन्त्रालयका उपसचिव समन्तमणि आचार्य र राष्ट्रिय खेलकुद परिषदको सङ्घ संस्था विभाग प्रमुख डिम्बर बहादुर बस्नेतको सदस्यतामा यसको संयोजक समिति समेत गठन गरेको हो। छानबिन समितिले 10 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने जनाइएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले 4 जिल्ला फुटबल सङ्घले गरेको उजुरीमा मन्त्रालयले छानबिन समिति गठन गरेको बताउनुभयो। काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फामा व्यापक भ्रष्टाचार भएको भन्दै अडियो टेप नै सार्वजनिक गरेका थिए। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हिमपातका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित। पानी परेपछि हिउँदे बाली सप्रिने भन्दै किसान भने खुसी।
वीरेन्द्रनगरको 6 नम्बर ओडा कार्यालयले फोहोर मैला व्यवस्थापन कार्यविधि बनायो। फोहोर मैला गर्नेलाई 51,000 जरिवाना तिराउने।
50,000 घोष सहित मालपत कारले बाँकेका खरिदार अख्तियारको नियन्त्रणमा।
र एक दिवसीय T20 क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टोली UAE 3 एक दिवसीय र 3 T20 खेल्ने। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।